सऊदी जारहियत के जवाब में सरहदों पर यमनी अफवाज की कार्रवाइयां, इतवार की शाम एक और सऊदी जंगी तैयारा मार गिराया गया। इराक के सूबे अल अंबार को आजाद कराने के लिए इराकी अफवाज की आमादगी और सूबे सलाहुद्दीन में ऑपरेशन, दाइश के दर्जनों दहशतगर्दों की हलाकत। और 3,500 रोहिंग्या मुसलमान समंदर में सरगर्दा हैं, अक्वामे मुत्तहिदा की रिपोर्ट। बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पर। अस्सलाम वालेकुम नाज़रीन, खबरनामे के साथ कल्ब अब्बास ज़ैदी हाजिर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और हमारा ईमेल एड्रेस है khabrein@sahartv.ir। लीजिए अब आप तफसील के साथ खबरें मुलाहिजा फरमाइए। सऊदी जारहियत के जवाब में सरहदों पर यमनी अफवाज ने सऊदी फौजी मराकज पर दर्जनों मिज़ाइल फायर किए हैं, जबकि इतवार की शाम एक और सऊदी जंगी तैयारा मार गिराया गया है। फ़ार्स न्यूज़ एजेंसी की रिपोर्ट के मुताबिक इतवार की शाम यमन के सूबे सादा में सऊदी हुकूमत का एक और जंगी तैयारा मार गिराया गया। यमन की वजारत दिफा ने भी एक बयान में शुमाल मशरक़ी सादा के इलाके कताफ में एक सऊदी तैयारे के गिरने की तस्दीक की है। काबिल ज़िक्र है कि मकामी ज़राए और ऐनी शाहिदीन ने इतवार को भी यमनी फ़ौज के हाथों एक सऊदी फ़ौजी तैयारा मार गिराए जाने की खबर दी थी। ये सऊदी जंगी तैयारा शुमाली सना के बनी हारिस इलाके में गिराया गया था। अलमसीरा टीवी की एक और रिपोर्ट के मुताबिक यमन की फ़ौज और अवामी रजाकार फोर्स ने यमन के शुमाल मशरक़ी और शुमाल मगरबी सरहदी इलाकों के करीब वाक़ सऊदी फ़ौज के अड्डों पर रॉकेट बरसाए हैं। यमन के फौजी ज़राए ने ऐलान किया है कि सऊदी फ़ौज के ठिकानों पर ये हमले पहाड़ी इलाकों अद्दूद, अद्दोखान और अलजाबेरी में किए गए हैं। इन ज़राए ने कहा है कि सऊदी अरब के सरहदी इलाके जीजान के बाज़ इलाकों पर दूरमार ग्रेनेड मिज़ाइल से हमला किया गया है। इसी तरह यमन के शुमाल मशरक़ में फ़ौज और अवामी फोर्स ने दुश्मन के उन अड्डों को भी निशाना बनाया है जहां से वो यमनी शहरियों पर हमले करते थे। इराक़ में सूबे अल अंबार को आज़ाद कराने के लिए 50,000 से ज़्यादा अवामी रज़ाकारों ने पोजिशनें संभाल ली हैं। इत्तलात के मुताबिक इराक की अवामी रजाकार फोर्स के तर्जुमान करीम अन्नूरी ने ऐलान किया है कि सूबे अल अंबार की आज़ादी के लिए 50,000 से ज़्यादा रजाकारों ने सूबे में पोजिशनें संभाल ली हैं और वो हुक्म मिलने के मुंतजर हैं। उन्होंने कहा कि सूबे अल अंबार के मुख्तलिफ मकामात पर 50,000 से ज़्यादा रजाकार तैनात हैं जो दहशतगर्द ग्रोह दाइश के चंगुल से इस सूबे को आज़ाद कराने के लिए तैयार हैं। उनका कहना था कि रजाकारों को भरपूर फौजी तरबियत दी गई है और एक मुनज़्ज़म मंसूबे के तहत मैदानी कार्रवाइयों को मद्देनज़र रखकर रजाकारों को तैयार किया गया है। इराक़ की अवामी रजाकार फोर्स के तर्जुमान करीम अन्नूरी ने दाइश दहशतगर्दों के मुकाबले में अवामी रजाकारों को हासिल होने वाली कामयाबियों का भी जिक्र किया। उन्होंने कहा कि इराकी फ़ौज ने अवामी सिक्योरिटी दस्तों के तआवुन से शुमाली इराक में वाक़ अलहुवैजा में बड़ी कार्रवाई करके दर्जनों दाइश दहशतगर्दों को हलाक कर दिया। करीम अन्नूरी ने अलहुवैजा पर इराकी फ़ौज और अवामी रजाकार सिक्योरिटी दस्तों का कंट्रोल होने का ऐलान करते हुए कहा कि सूबे सलाहुद्दीन में जारी कार्रवाइयों में भारी तादाद में दाइश दहशतगर्द हलाक व जख्मी हुए हैं। इराकी वजीर आजम ने दहशतगर्दी के खिलाफ जंग में ईरान की मौसिर हिमायत की कदरदानी की है। हमारे नामनिगार की रिपोर्ट के मुताबिक इराकी वजीर आजम ने BBC के साथ गुफ्तगू में कहा है कि ईरान इराक को दरपेश दहशतगर्दी के खतरे को अपनी कौमी सलामती के लिए हकीकी खतरा समझता है। यही वजह है कि तेहरान दहशतगर्दी के खिलाफ जंग में इराक के साथ खड़ा है। अलबादी ने एक बार फिर खलीज फ़ारस के ममालिक से मुतालबा किया कि वो इलाके में दहशतगर्दी के खतरात को दर्क करते हुए उसके खिलाफ ठोस कदम उठाएं। इराक़ के वज़ीर आज़म ने दाइश मुखालिफ बैनुल अक़वामी इत्तेहाद में शामिल मुल्कों से भी दहशतगर्दी के मुकाबले के लिए ईरान और इराक़ जैसे ममालिक का साथ देने की अपील की। काबिल ज़िक्र है कि इस्लामी जमहूरी ईरान ने हमेशा अपनी तमाम तर तवानाई के साथ दहशतगर्दी का मुकाबला करने के लिए इराकी हुकूमत और अवाम की हिमायत का ऐलान किया है। शाम की फ़ौज ने अपने मुल्क के शुमाल मगरबी इलाके में 300 से ज़्यादा दहशतगर्दों को हलाक कर दिया। दूसरी जानिब शाम के शहर पालमीरा में दहशतगर्द ग्रोह दाइश ने सैकड़ों आम शहरियों को मौत के घाट उतार दिया, जबकि हस्का में शाम की फ़ौज और इस मुल्क के कुर्दों की अवामी दफाई कमेटियों को दहशतगर्द ग्रोह दाइश के ठिकानों से सऊदी अरब के परचम और गैर मुल्की अनासिर के शनाख्ती कार्ड मिले हैं।
शाम के टीवी चैनल ने रिपोर्ट दी है कि शामी फौज ने शमाल मगरबी शाम में वाकई इदलिब के मजाफात में जसरु शोगुर हस्पताल का मुहासरा खत्म कराने के लिए कार्रवाई की है। इस कार्रवाई के दौरान दहशतगर्द ग्रोह जबहतुन नसरा के 300 से ज्यादा अनासिर हलाक हुए। शामी फौज की इस कार्रवाई में सैकड़ों दहशतगर्द जख्मी भी हो गए। शाम से मिलने वाली एक और रिपोर्ट के मुताबिक शाम के शहरियों ने दमिश्क में अक़वाम मुत्तहदा के दफ्तर के सामने मुजाहरा करके इदलिब शहर के मजाफात में मुहासरे के शिकार अल्फुआ और कफरिया इलाकों के बाशिंदों से अपनी यकजहती का इजहार किया। मुजाहरीन ने आलमी बिरादरी से मुतालबा किया कि वह अल्फुआ और कफरिया में इंसानी अलमिया रूनुमा होने से कबल इन दोनों इलाकों का मुहासरा ख़त्म कराने की कोशिश करें। शाम के सरकारी टीवी चैनल की रिपोर्ट के मुताबिक इंसानी हकूक के कारकुनों ने सोशल मीडिया पर लिखा है कि दहशतगर्द ग्रोह दाइश के अनासिर ने बुध के दिन पालमीरा पर कब्जा किया था और उसके बाद इस शहर की सड़कों पर सैकड़ों लाशें पड़ी देखी गई हैं। इंसानी हकूक के कारकुनों ने बताया है कि ऐसा लगता है कि मारे जाने वाले अफराद शाम की हुकूमत के हामी थे। शाम के इंसानी हकूक के ग्रोह ने 20 मई को कहा था कि दहशतगर्द ग्रोह दाइश के अनासिर ने सूबे हम्स में वाक़ शहर पालमीरा पर मुकम्मल तौर पर कब्जा कर लिया है। वाज़ह रहे कि अक़वाम मुत्तहदा के सलामती कौंसिल ने जुमे के दिन एक बयान में पालमीरा के हज़ारों बाशिंदों के सिलसिले में गहरी तशवीश का इजहार किया था। उधर शाम की फ़ौज और इस मुल्क के कुर्दों की अवामी दिफाई कमेटियों ने इतवार के दिन हस्का के मजाफात में वाक़ कोह अब्दुल अजीज़ के इलाके में दहशतगर्द ग्रोह दाइश के ठिकानों पर हमला किया और दहशतगर्द ग्रोह दाइश के अनासिर के फरार हो जाने के बाद इन अड्डों की तलाशी ली। तलाशी के दौरान शाम की फ़ौज और इस मुल्क के कुर्दों की अवामी दिफाई कमेटियों को जो चीज़ें मिलीं उनमें सऊदी अरब के परचम, दाइश के गैर मुल्की अनासिर के शनाख्ती कार्ड और कैमरे शामिल हैं। दनिया असना तल्ले तम्र के मजाफाती इलाकों में दहशतगर्दों का सफाया करने के मकसद से शामी फौज और कुर्द मुजाहिदीन का ऑपरेशन जारी है।
हिजबुल्लाह के सरबराह सैयद हसन नसरुल्लाह ने कहा है कि उनकी तंजीम इसराइल की नकलो हरकत पर पूरी नजर रखे हुए है। सैयद हसन नसरुल्लाह इतवार की रात बेरूत में जुनूबी लबनान की इसराइल के कब्जे से आज़ादी की सालगिरह की तकरीब से खिताब कर रहे थे। उन्होंने कहा कि हिजबुल्लाह के जियाले शाम की जंग में उलझने के बावजूद इसराइल की नकल व हरकत पर, जो हमारा असली दुश्मन है, नज़र रखे हुए हैं और एक लम्हा भी इससे गाफिल नहीं है। हिजबुल्लाह के सरबराह ने सहयोगी हुकूमत के मुकाबले में तहरीक मुजाहमत की मदद व हिमायत करने पर इस्लामी जमहूरी ईरान और शाम का शुक्रिया अदा किया। सैयद हसन नसरुल्लाह ने कहा कि हिजबुल्लाह की मदद करने वाले वफादार साथियों की हैसियत से इस्लामी जमहूरी ईरान और शाम का किरदार काबिल तारीफ है। उन्होंने कहा कि इस वक्त इलाके के मुल्कों, कौमों और अफवाज को वहशी तकफीरियों का खतरा लाहक है, जिसका वाजह नमूना दाइश और जिहतुल नुसरा है। सैयद हसन नसरुल्लाह ने कहा कि इलाके की कौमों को चाहिए कि अपने हकीकी दोस्तों और हमदर्दों को पहचानें और इस्लामी जमहूरी ईरान उन हमदर्द साथियों में सरे फहरिस्त है। हिजबुल्लाह के सरबराह ने यमन की सूरत हाल का जिक्र करते हुए कहा कि सऊदी अरब ने यमन पर हमला करके खुद को मुश्किलात में फंसा लिया है। सैयद हसन नसरुल्लाह ने सऊदी हमलों को यमनी फौज और अवाम के खिलाफ खुली जारहियत करार देते हुए कहा कि सऊदी अरब यमन में अपने किसी भी हदफ तक नहीं पहुंच सकता। अमरीकी सेनेटर जॉन मैककेन का कहना है कि बाराक ओबामा हुकूमत के पास दाइश को शिकस्त देने के लिए वाज़ह स्ट्रेटेजी नहीं है। अमेरिका के रिपब्लिकन सेनेटर जॉन मैककेन ने CBS टीवी चैनल से इंटरव्यू में दाइश के ताल्लुक से ओबामा हुकूमत पर सख्त तनकीद की। उन्होंने कहा कि दाइश के बारे में मौजूदा अमेरिकी हुकूमत की पॉलिसी वाज़ह नहीं है। सेनेटर जॉन मैक का कहना था कि बाराक ओबामा को दाइश के खिलाफ जंग में मुखासिमाना स्ट्रेटेजी अख्तियार करना चाहिए। जॉन मैककेन ने दाइश के हवाले से अमरीकी पॉलिसियों पर तनकीद करते हुए कहा कि इस वक्त वाशिंगटन के पास दाइश का मुकाबला करने के लिए वाज़ह स्ट्रेटेजी मौजूद नहीं है और जो लोग इसका दावा करते हैं उन्हें वाज़ह करना चाहिए कि वो स्ट्रेटेजी क्या है। काबिले जिक्र है कि दाइश मुखालिफ इत्तेहाद ने इस हफ्ते के आगाज से इराक में 17 बार और शाम में 11 बार दाइश दहशतगर्दों के ठिकानों पर हमले किए हैं। हरचंद अमरीकी फौज अपने बयानात में दावा करती है कि वो दाइश को फिजाई हमलों का निशाना बनाती है, लेकिन रिपोर्टों से पता चलता है कि इन हमलों में आम शहरी ही महफूज नहीं रहते। और अब मजीद खबरों से पहले अहम खबरों की सुर्खियां। سعودی جارحیت کے جواب میں سرحدوں پر یمنی افواج کی کاروائیاں، اتوار کی شام ایک اور سعودی جنگی طیارہ مار گرایا گیا۔ عراق کے صوبہ الانبار کو آزاد کرانے کے لیے عراقی افواج کی آمادگی اور صوبہ صلاح الدین میں آپریشن، داعش کے درجنوں دہشت گردوں کی ہلاکت۔ اور 3,500 روہنگیا مسلمان سمندر میں سرگردہ ہیں، اقوام متحدہ کی رپورٹ۔ اور اب بڑھتے ہیں مزید خبروں کی طرف۔ پہلے یہ کہ اقوام متحدہ نے سمندر میں تقریباً 3,500 روہنگیا مسلمانوں کے سرگردہ ہونے کی خبر دی ہے۔
اقوام متحدہ کے ادارے برائے پناہ گزینہ کا کہنا ہے کہ 3,500 روہنگیا مسلمان سمندر میں سرگرداں ہیں۔ یہ روہنگیا مسلمان میانمار میں بدھسٹوں کے تشدد کے سبب فرار پر مجبور ہوئے ہیں۔ اقوام متحدہ کی رپورٹ میں بتایا گیا ہے کہ کھلے سمندروں میں بھٹکنے والے روہنگیا تارکین وطن میں 70% تعداد کم عمر افراد کی ہے۔ اقوام متحدہ کے ادارے پناہ گزینہ کے مطابق پناہ کی تلاش میں سرگرداں روہنگیا بچوں میں زیادہ تر ایسے بچے شامل ہیں جن کے ماں باپ میں سے کوئی ایک یا دونوں میانمار میں انتہا پسند بدھسٹوں کے حملے میں مارے جا چکے ہیں۔ اس رپورٹ کے مطابق سنیچر کے روز 200 سے زائد مہاجرین کو ایک کشتی کے ذریعے میانمار کے سواحل پر نجات دلائی گئی ہے۔ میانمار کی حکومت روہنگیا کہلائے جانے والے مسلمانوں کو اپنے ملک کا شہری تسلیم نہیں کرتی۔ حکومت میانمار کا دعویٰ ہے کہ یہ لوگ بنگلہ دیشی شہری ہیں اور انہیں اپنے ملک واپس جانا چاہیے۔ میانمار کی حکومت کی نسل پرستانہ پالیسیوں اور انتہا پسند بدھسٹوں کے پرتشدد اقدامات کے سبب روہنگیائی مسلمانوں کی بڑی تعداد اس وقت کھلے سمندر میں سرگرداں ہے۔ رپورٹوں میں بتایا گیا ہے کہ ہزاروں آوارہ وطن روہنگیائی مسلمانوں نے سر چھپانے کے لیے ملیشیا اور سنگاپور کا رخ کیا ہے تاکہ ان ملکوں میں اقوام متحدہ کی امداد سے بہرہ مند ہو سکیں۔ دوسری جانب انڈونیشیا کی فوج کے ترجمان نے کہا ہے کہ اس ملک کے سمندری ساحل کے قریب پھنسے ہوئے روہنگیائی مسلمانوں کو بچانے کی کوششیں شروع کر دی گئی ہیں۔ واضح ہے کہ میانمار سے فرار ہو کر انسانی اسمگلروں کے چنگل میں پھنسنے والے اور جنوب مشرقی ایشیا کے علاقے کے سمندر میں سرگرداں ہزاروں روہنگیائی مسلمانوں کے حالات گزشتہ چند روز کے دوران اس علاقے کے ایک اہم مسئلے میں تبدیل ہو چکے ہیں۔ ان میں سے دسیوں آوارہ وطن افراد بھوک یا بیماری کی وجہ سے اپنی جانوں سے ہاتھ دھو چکے ہیں اور ان کی لاشیں سمندر کے حوالے کر دی گئی ہیں، جبکہ سینکڑوں روہنگیائی آوارہ وطنوں کو انسانی اسمگلروں نے غیر آباد جزیروں میں بے یار و مددگار چھوڑ دیا ہے۔
ایران کے حکام نے ایران کے فوجی مراکز کے معائنے اور ایٹمی سائنسدانوں کے ساتھ انٹرویو کی مخالفت کی ہے۔ اسلامی جمہوریہ ایران کے نائب وزیر خارجہ اور سینئر ایٹمی مذاکرات کار سید عباس عراقچی نے پارلیمنٹ کے اتوار کے دن کے اجلاس کے بارے میں بتایا ہے کہ اس اجلاس میں وزیر خارجہ محمد جواد ظریف اور خود انہوں نے اس بات پر تاکید کی ہے کہ مذاکرات کے دوران ہر طرح کا غلط فائدہ اٹھائے جانے کا راستہ بند کر دیا گیا ہے۔ سید عباس عراقچی نے پارلیمنٹ کے اراکین کے ساتھ گفتگو کو مفید قرار دیتے ہوئے اس بات پر تاکید کی کہ اضافی پروٹوکول کی منظوری کا اختیار پارلیمنٹ کے پاس ہے۔ سید عباس عراقچی نے مزید کہا کہ پارلیمنٹ کے اس اجلاس میں ایسے حفاظتی اقدامات کی بھی وضاحت کی گئی جو اضافی پروٹوکول پر عمل کرنے والے ممالک اپنی فوجی، صنعتی اور ایٹمی اطلاعات کے تحفظ کے لیے عمل میں لاتے ہیں۔ سید عباس عراقچی نے مختلف ذرائع ابلاغ، خصوصاً صہیونی ذرائع ابلاغ سے نشر ہونے والی اس خبر کو محض ایک جھوٹ قرار دیا کہ انہوں نے فوجی مراکز کے معائنے سے اتفاق کر لیا ہے۔ یورپی یونین کی خارجہ پالیسی کے امور کی سربراہ نے کہا ہے کہ ہم ایران کے ساتھ جامع سمجھوتے تک رسائی کی کوشش کر رہے ہیں۔ تسنیم نیوز کی رپورٹ کے مطابق یورپی یونین کی خارجہ پالیسی کے امور کی سربراہ فیڈریکا موگرینی نے اپنے دورے قطر کے دوران ایران اور گروپ پانچ جماعت کے مذاکرات کی جانب اشارہ کرتے ہوئے ایک بار پھر تاکید کی ہے کہ ہم اس بات کی کوشش کر رہے ہیں کہ ایران کے ساتھ جامع سمجھوتا طے ہو جائے۔ واضح ہے کہ ایران اور گروپ پانچ جماعت کے درمیان سمجھوتے کے دائرہ کار کے بارے میں اتفاق رائے پائے جانے کے بعد مذاکرات کا چوتھا دور جمعے کے دن ختم ہوا تھا۔ منگل کے دن سفارتکار ایک بار پھر ویانا پہنچیں گے جہاں وہ جامع ایٹمی سمجھوتے کے متن کی نگارش کے حوالے سے اپنی کوششیں جاری رکھیں گے۔ بحرین میں سیکورٹی فورس نے عوام کے مظاہروں کو روکنے کے لیے تشدد سے کام لیا ہے۔ پریس ٹی وی کی رپورٹ کے مطابق بحرین کے عوام نے ملک کے مختلف علاقوں میں سعودی حکومت کے خلاف مظاہرے کیے۔ عوام نے سعودی عرب کے علاقے القطیف کی مسجد میں نماز جمعہ کے دوران خودکش دہشت گردانہ حملے کی مذمت کی۔ مظاہرین نے آل سعود کے خلاف بھی نعرے لگائے۔ رپورٹوں کے مطابق آل خلیفہ حکومت کی سیکورٹی فورس نے دارالحکومت منامہ میں مظاہرین پر ربڑ کی گولیاں چلائیں اور آنسو گیس کا استعمال کیا، جس کے نتیجے میں متعدد مظاہرین زخمی ہو گئے۔ قابل ذکر ہے کہ ایک دہشت گرد نے جمعے کے دن قطیف شہر کے علاقے القدیح میں مسجد امام علی میں دہشت گردانہ کارروائی کی، جس کے نتیجے میں 20 سے زیادہ نمازی شہید اور تقریباً 100 زخمی ہو گئے۔ بحرین میں گزشتہ 4 برس سے عوام حکومت مخالف مظاہرے کر رہے ہیں۔ ان مظاہروں کے دوران اب تک سینکڑوں افراد شہید اور زخمی ہو چکے ہیں، جبکہ ہزاروں افراد حکومت مخالف مظاہروں میں شرکت کے سبب قید کی صعوبتیں برداشت کر رہے ہیں۔ فلسطینی تنظیم جمہوری محاذ برائے آزادی فلسطین نے رفاح پاس کو مستقل بنیادوں پر کھولے جانے کا مطالبہ کیا ہے۔ قدس پریس کی رپورٹ کے مطابق جمہوری محاذ برائے آزادی فلسطین کے ایک رہنما زیاد جرغون نے مصر سے مطالبہ کیا ہے کہ وہ رفاح پاس کو ہمیشہ کے لیے کھول دے، تاکہ اسرائیل کے ظالمانہ محاصرے میں گھرے ہوئے غزہ کے مظلوم عوام کے رنج و مصائب کا خاتمہ ہو سکے۔ انہوں نے کہا کہ رفاح گزرگاہ غزہ سے باہر جانے والوں اور اسی طرح سے باہر سے غزہ آنے والوں کے لیے بڑی اہمیت کی حامل ہے، اور غزہ کے باشندوں کو درپیش سخت ترین حالات کے پیش نظر اسے کھولا جانا ضروری ہے۔ افغانستان میں سلامتی و تعاون کی بین الاقوامی فورس ایساف کے کمانڈر نے کہا ہے کہ امریکہ 2016 کے بعد بھی افغانستان میں رہنا چاہتا ہے۔ افغانستان میں ایساف کے کمانڈر جنرل جان کیمبل نے واشنگٹن پوسٹ کو انٹرویو دیتے ہوئے کہا کہ اس بات کا امکان موجود ہے کہ امریکہ اور نیٹو افغانستان میں رہنے کے لیے کابل میں مستقل فوجی اڈہ قائم کر لیں۔ انہوں نے کہا کہ اس سلسلے میں آخری فیصلہ آئندہ موسم گرما میں ہونے والے نیٹو اجلاس میں کیا جائے گا۔ اس سے قبل نیٹو کے جنرل سیکرٹری نے ترکی کے انطالیہ شہر میں منعقدہ نیٹو کے اجلاس کے بعد افغانستان میں طویل عرصے تک تعینات رہنے کے فیصلے کی خبر دی تھی۔ قابل ذکر ہے کہ نیٹو کی موجودہ مہم میں جو جنوری 2015 سے شروع ہوئی ہے، نیٹو کے 12,500 فوجی شامل ہیں، جن میں اکثر امریکی ہیں۔ دوسری طرف خبر ہے کہ طالبان نے افغانستان کے صوبے پروان کے ضلع بگرام میں فضائیہ کے اڈے کو اپنے حملے کا نشانہ بنایا ہے۔ طالبان کے ترجمان ذبیح اللہ مجاہد نے دعویٰ کیا ہے کہ دارالحکومت کابل کے شمال میں واقع صوبے پروان میں فضائیہ کے اڈے پر طالبان نے پیر کے دن کئی میزائل فائر کیے۔ اب تک اس حملے میں کسی جانی نقصان کی اطلاع نہیں ملی ہے۔ بگرام فوجی اڈہ امریکی فوجیوں کی ایک اہم چھاؤنی بھی رہا ہے۔ ہندوستان کے زیر انتظام کشمیر کے حریت رہنما محمد یاسین ملک نے ریاستی حکومت پر کشمیریوں میں پھوٹ ڈالنے کی پالیسی پر عمل کرنے کا الزام لگایا ہے۔ تفصیلی رپورٹ کے ساتھ سری نگر سے سپتے محمد حسن۔
قوم پرست جماعت جموں کشمیر لبریشن فرنٹ کے سربراہ محمد یاسین ملک نے کہا ہے کہ قوم میں تفرقہ پیدا کرنے کے لیے سازشیں کی جا رہی ہے، اور اس کا توڑ کرنے کے لیے وہ ریاست بھر میں ایک تحریک چلانے جا رہے ہیں۔ سری نگر میں جے کلب سربراہ محمد یاسین ملک نے سحر عالمی نیٹورک سے گفتگو کرتے ہوئے ریاست کی موجودہ سرکار پر الزام لگایا کہ یہ سرکار ڈیوائیڈ اینڈ رول کی پالیسی چلا رہی ہے، اور اس کے پیچھے ان کے بقول راشٹریہ سوئم سنگھ یا آر ایس ایس کی سوچ ہے۔ انہوں نے کہا کہ گزشتہ 2 ماہ سے ریاست کے مختلف علاقوں میں کشمیری قوم کے اتحاد کو پارا پارا کرنے کی کوششیں ہو رہی ہے، جس کے تحت ان کے بقول بیرونی ریاست سے لائے گئے نام نہاد علماء سے کام لیا جا رہا ہے۔ انہوں نے کہا کہ تحریک آزادی کو اس کے منطقی انجام تک لے جانے کے لیے اتحاد و اتفاق کی ضرورت ہے، اور اس کی اہمیت کو اجاگر کرنے کے لیے اور کشمیری قوم میں اتحاد و اتفاق پیدا کرنے کے لیے وہ ریاست بھر میں جدوجہد مسلسل کے تحت ایک تحریک شروع کرنے جا رہے ہیں، جس کی شروعات انہوں نے جنوبی کشمیر سے کی۔ محمد یاسین ملک نے کہا کہ میرا یہ ماننا ہے کہ مہذب دنیا میں تمام مسائل کا حل مذاکرات میں مضمر ہے، تاہم اس کے لیے فریقین کی آمادگی اور حقیقت پسندی کی ضرورت ہے۔
جو دنیا کے مسائل ہے، چاہے وہ کتنے بھی کٹھن مشکل ہو، لیکن پھر وہ مذاکرات سے ہی حل ہوتے، اور جو مذاکراتی عمل ہیں یہ قوموں کے لیے ایک آخری امید ہوتی۔
واضح رہے محمد یاسین ملک نے کئی برس قبل بھی ایک ایسی ہی کوشش کے تحت دستخطی مہم چلائی تھی، جس کے دوران انہوں نے لاکھوں افراد سے آزادی کے حق میں دستخط شدہ کاغذات کو اقوام عالم کو پیش کیا تھا۔ اگرچہ فوری طور پر انہیں روکنے کی کوئی کوشش نہیں کی گئی، تاہم اب یہ آنے والا وقت ہی بتائے گا کہ آیا انہیں ریاست بھر میں جلسے جلوس کرنے کی اجازت ہوگی یا نہیں۔ یہاں یہ بات قابل ذکر ہے کہ ریاست کے وزیر اعلیٰ مفتی محمد سعید نے نئی حکومت سنبھالنے کے بعد یہ کہا ہے کہ وہ کسی بھی پرامن تحریک کو طاقت سے دبانے کی کوشش نہیں کریں گے۔ ہندوستان کے انتظام کشمیر سے کیمرامین مرتضی رضوی کے ساتھ سپتے محمد حسن، سحر عالمی نیٹ ورک، سری نگر۔
اور آخر میں خاص خاص خبروں کی سرخیوں پر ایک بار پھر نظر۔ سعودی جارحیت کے جواب میں سرحدوں پر یمنی افواج کی کاروائیاں، اتوار کی شام ایک اور سعودی جنگی طیارہ مار گرایا گیا۔ عراق کے صوبہ الانبار کو آزاد کرانے کے لیے عراقی افواج کی آمادگی، اور صوبہ صلاح الدین میں آپریشن، داعش کے درجنوں دہشت گردوں کی ہلاکت۔ اور 3,500 روہنگیا مسلمان سمندر میں سرگردہ ہیں، اقوام متحدہ کی رپورٹ۔ خبریں اپنے اختتام کو پہنچیں۔ تازہ ترین خبروں کے لیے ہماری ویب سائٹ دیکھیے، پتہ ہے urdu.sahar.tv.ir۔ اسی کے ساتھ کلب عباس زیدی کو اجازت دیجیے، اور اب لیجیے تصویری رپورٹ، ملاحظہ فرمائیے۔